नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2080 साल वैशाख महिनाको 20 गते बुधबार वैशाख शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार मे 3 तारीक सन् 2023, नेपाल सम्बत 1143। एसीसी प्रिमियर कपको उपाधि मंगलबार जितेपछि नेपाल एसिया कपका लागि चयन भएको छ। यही प्रसंगलाई आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले मुख्य खबरका रूपमा छापेका छन् भने यो सँगै मिटर ब्याज पीड़ितका समस्या अध्यादेश ल्याएर समाधान गरिने, संचार क्षेत्रको पुनर्संरचना आवश्यक रहेको प्रधानमन्त्रीको भनाई, हिम पहिरोमा परेर 5 जना बेपत्ता भएको लगायतका प्रसंगहरूलाई पनि आजका पत्र पत्रिकाहरूले प्राथमिकता दिँदै खबर बनाएका छन्। कार्यक्रमको शुरूमा नेपाली क्रिकेटले ठूलो फड्को मारेको गोर्खापत्र दैनिकबाट, गोर्खापत्रले एसिया यात्रा एसिया कप प्रतिस्पर्धा भारत र पाकिस्तानसँग शीर्षकमा मुख्य खबर बनाएको छ। नेपाली क्रिकेटले अर्को ठूलो फड्को पार गरेको छ। एसीसी प्रिमियर कपको उपाधि मंगलबार जितेपछि नेपाल एसिया कपका लागि चयन भएको छ। यससँगै आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा अब नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। एसीसी प्रिमियर कपको विजेता एसिया कपमा भारत र पाकिस्तानको समूहमा पर्नेछ। त्यसै अनुसार नेपाल समक्ष पहिलो पटक विश्वका दुई क्रिकेट महाशक्ति राष्ट्र भारत र पाकिस्तानको टीमसँग खेल्ने अवसर मिलेको हो। एसिया कप भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश जस्ता सशक्त टोलीसँग खेल्ने नेपाली क्रिकेटको वर्षौंदेखिको सपना हो। त्यसैले पनि यस उपलब्धिलाई निकै ठूलो मानिएको छ। एसिया कपको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्। त्यसो त नेपाल दुई दशक अघि पनि एसिया कपमा छनौट भएको थियो। सन् 2002 सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाएपछि नेपाल एसिया कपमा खेल्न योग्य बनेको थियो। तर भारत र पाकिस्तानको राजनैतिक द्वन्दले गर्दा सो वर्ष एसिया कप रद्द भयो। त्यसबेला नेपाल चयन भएर पनि एसिया कपमा खेल्नबाट वञ्चित भएको थियो। यसपछि नेपाल पहिलो पटक एसिया कपमा चयन भएको हो। यात्रा एसिया कप प्रतिस्पर्धा भारत र पाकिस्तानसँग, गोर्खापत्र दैनिकले मुख्य खबर बनाएको छ। यता कान्तिपुर दैनिकले पनि अब मैदानमा सिधै भारत र पाकिस्तानसँग शीर्षकमा मुख्य खबर बनाएको छ। नेपाली फ्यानको उत्सुकता बढ़ाउँदै दुई दिन चल्यो एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटको फाइनल। नेपालले सोमबारै विपक्षी यूएईको 9 विकेट खोसेर जितको आधार तयार पारिसकेको थियो र मंगलबार 7 विकेटको जित रच्दै एसिया कपको ढोका खोलेको छ। 31 ओभरभित्र विजय लक्ष्य पूरा गर्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन मात्र बनेन। सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा आफ्नो खेल सुनिश्चित पनि गर्यो। पहिलो पटक एसिया कपमा खेल्न लागेको नेपाल भारत र पाकिस्तानको समूहमा रहनेछ। सन् 2014 नेपालले बंगलादेशमा 2020 विश्वकप खेल्दै समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। त्यस्तै 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो, जसलाई हालै सम्पन्न विश्वकप लीग 2 अर्को 4 वर्षका लागि सुरक्षित बनाएको छ। तर सिधै भारत र पाकिस्तानसँग खेल्न पाउने यो सफलता नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो हो भन्दै कान्तिपुरले मुख्य खबर छापेको छ। यता नयाँ पत्रिका दैनिकले अब विश्वले हेर्नेछ नेपालको खेल, घरेलु मैदानमा एसीसी प्रिमियर कपको उपाधि उचालेसँगै नेपालले बनायो 4 महिनापछि पाकिस्तानमा हुने एसिया कपमा स्थान, 7 सेप्टेम्बरमा भारतसँग र 9 पाकिस्तान विरूद्ध प्रतिस्पर्धा गर्ने भन्दै नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। त्यस्तै नागरिक दैनिकले नेपालको एसिया कप सपना साकार शीर्षकमा मुख्य खबर छापेको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार आयोजित एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स यूएईमाथि 7 विकेटको सहजित सहित एसिया कपमा पुग्ने सपना साकार पारेको हो भन्दै नागरिकले मुख्य खबर छापेको छ। त्यस्तै अन्नपूर्ण पोस्टले खुल्यो एसिया कपको ढोका शीर्षकमा खबर छापेको छ भने राजधानी दैनिकले नेपाल एसिया कपमा शीर्षक दिएर समाचार मुख्य समाचार बनाएको छ। नेपाल समाचार पत्रले पनि क्रिकेटले दिएको खुशी, 21 वर्षपछि नेपाल एसिया कपमा शीर्षकमा मुख्य खबर छापेको छ। क्रिकेटको प्रसंगपछि अब अन्य प्रसंग, मिटर ब्याज पीड़ितका समस्या अध्यादेशले आएर समाधान गरिने, गोर्खापत्रले प्राथमिकता दिँदै यो प्रसंग छापेको छ। सरकारले मिटर ब्याज पीड़ित नागरिकको माग सम्बोधन गर्न अध्यादेश ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्री परिषद बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिटर ब्याजीको समस्या छिटोभन्दा छिटो समाधानका लागि कानूनी व्यवस्था गर्न मन्त्री परिषद बैठकबाट अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय भएको बताउनुभयो। संचार मन्त्री शर्माले थरूहट थारूवान आन्दोलनका क्रममा भएका घटनामा दोषी ठहर भई जेलमा रहेका नेता रेशमलाल चौधरीको रिहाईका सन्दर्भमा कुनै अध्यादेश नआउने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो त्यो विषय अध्यादेशका रूपमा नभएर ऐनकै रूपमा जान्छ होला। विधेयक समितिले मन्त्री परिषदमा लगेको छ, त्यसलाई संसदको नियमित प्रक्रियाबाटै अघि बढ़ाउन सकिन्छ। उहाँले केही नेपाल ऐन संशोधनलाई कसरी सुधार गर्ने र के विषय समावेश गर्ने भन्ने सन्दर्भमा छलफल भइरहेको र त्यहाँ समावेश गर्ने विषय मध्ये जेलमा रहेका नेता चौधरीको विषय पनि हुन सक्ने बताउनुभयो। मिटर ब्याजीको विषय अलि जटिल भएकाले मात्रै अध्यादेश सिफारिश गरिएको हो। उहाँका अनुसार मन्त्री परिषदको बैठक बुधबार फेरि बस्नेछ। मिटर ब्याज पीड़ितका समस्या अध्यादेश ल्याएर समाधान गरिने गोर्खापत्रले प्राथमिकता दिँदै समाचार छापेको छ। भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट 10-50 लाखसम्म उठाउने गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले सुरक्षाविद इन्द्रजीत राईलाई मंगलबार पक्राउ गरेको छ। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार रहेका इन्द्रजीतलाई प्रहरीले काठमाण्डुको सौखेल स्थित निवासबाटै नियन्त्रणमा लिएको हो। हिरासतमा रहेका गिरोहका नायकीहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरूङ र सन्देश शर्मा पोखरेलको बयानका आधारमा इन्द्रजीतलाई पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो। गिरोहका नायकीहरू विरूद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार इन्द्रजीत र छोरा निरजले 2076 असारदेखि चैतसम्म थापाथलीको आँगन रेस्टुरेन्ट त्रिपुरेश्वरको कुमारी अपार्टमेन्ट र कुपण्डोलको हिमालय होटलमा गरी 5,50,00,000 रूपियाँ लिएको नायकीहरूले बयान दिएका छन्। यस प्रकरणमा अख्तियारमा परेको उजुरीमा पनि उनीहरूको नाम रहेको छ। भूटानी शरणार्थी बनाउने धन्दामा सुरक्षाविद राई पक्राउ शीर्षकमा कान्तिपुरले प्राथमिकता दिँदै खबर छापेको छ। दार्चुला र बझाङमा यासा टिप्न गएका 6 जना हिम पहिरोमा बेपत्ता भएका छन्। दार्चुलाको ब्याज गाउँपालिका 1 बोलिङमा 5 र बझाङको सुरमा गाउँपालिका स्थित पार्थी हिमालको क्षेत्रमा 1 जना बेपत्ता भएका हुन्। दार्चुलाको बोलिङमा बेपत्ता भएकाकै टिममा रहेका 7 जनाले भने भागेर ज्यान जोगाएका छन्। सोही क्षेत्रमा पुगेका अर्को टोलीका 14 जना पनि ओडारमा लुकेर जोगिएका छन्। सशस्त्र प्रहरी बल 50 नम्बर गुल्म छाङरूका डीएसपी ईश्वरी दत्त भट्टका अनुसार मंगलबार अपरान्ह पौने 3 बजेतिर हिम पहिरो गएको थियो। यासा टिप्न गएकाहरू त्रिपाल टाँगेर बसेको अवस्थामा हिम पहिरोमा खसेको उनले बताएका छन्। प्रहरीका अनुसार बेपत्ता भएकाहरू डोटीको जोरायल गाउँपालिका बुडरका नोकमा डोमा थापा, ईश्वरी थापा र क्षिमी सोमो थापा तथा दार्चुला दुहु गाउँपालिका 4 फोक्सेका कमला कुँवर र प्रवीण कुँवर रहेका छन्। हिमाली क्षेत्रमा यासा टिप्न गएका दार्चुलामा 5 र बझाङमा 1 बेपत्ता, हिम पहिरोमा 6 जना बेपत्ता भएको प्रसंगलाई नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बागमतीका तत्कालीन उपसचिव सुन्दर भट्टराई विरूद्ध 1,15,29,193 रूपियाँ विघोषित भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो प्रसंगलाई गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। 1,15,00,000 बिगो दावीसहित भ्रष्टाचार मुद्दा शीर्षकमा गोर्खापत्र अगाडि लेख्छ। मंगलबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको हो। आयोगले भट्टराई सरकारी सेवा प्रवेश गरेको 2038 साउन 1 देखि 2075 मंगसिर मसान्तसम्मको अवधिमा भएको आमदानी र खर्चको हिसाब गरेको थियो। त्यस अवधिमा सार्वजनिक सेवामा रहँदा उहाँ र उहाँकी श्रीमतीले प्राप्त गरेको तलब, बाबुको तलब तथा निवृत्ति भरण, आमाको निवृत्ति भरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको पट्टि जग्गा बिक्री, कृषि आय, शेयर बिक्री, शेयर खरिद लगायतबाट भट्टराईले 1,92,01,922 रूपियाँ आमदानी गरेको आयोगले जनाएको छ। 1,15,00,000 बिगो दावीसहित भ्रष्टाचार मुद्दा गोर्खापत्रले छापेको छ। त तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। संचार क्षेत्रको पुनर्संरचना आवश्यक, प्रधानमन्त्रीको भनाईलाई गोर्खा पत्रले अग्रपृष्ठमा खबर बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मूल मर्म, भावना र संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्य अनुरूप नेपाली संचार क्षेत्रको पुनर्संरचना गर्नुपर्ने बताउनु भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नका लागि आवश्यक कानून र संरचना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको स्मरण गर्नुहुँदै यसलाई कार्यान्वयनमा ल्याउन सरकारले संचार क्षेत्रको संरक्षण, सम्वर्धन एवं विकासका निम्ति यसको पुनर्संरचना, नीतिगत र कानूनी सुधारका क्षेत्रमा जोड़ दिएको बताउनु भएको छ। उहाँले संचार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाबदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गर्नुभएको छ। संचार क्षेत्रको पुनर्संरचना आवश्यक, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। आम निर्वाचन भएको छ महिना नबित्दै फेरि सरकार फेरबदलको शुरू भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्नुभएको छ भन्दै राजधानीले प्राथमिकता दिँदै खबर छापेको छ। रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव शीर्षकमा राजधानी अगाडि लेख्छ। एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत सहितका दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत 11 पुसमा प्रधानमन्त्रीको शपथ लिनुभएको थियो। तर अहिले एमालेसँगको सहकार्य तोडेर प्रचण्ड नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी सहितका दलसँग नयाँ गठबन्धन गरेपछि एमाले संघीय र प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारबाट बाहिरिएपछि एमाले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको छ। सोही क्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको हो भन्दै राजधानीले प्राथमिकता दिँदै खबर बनाएको छ। यसैबीच रासोपालाई सरकारमा फर्काउन कोशिश, भागवण्डामा अरू दललाई फकाउन कठिन शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा खबर छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले राजनैतिक र अंकगणित दुवै दृष्टिबाट सुरक्षित बन्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन खोजिरहनु भएको छ। तर सरकारमा सहभागी पाँच दलभित्र मन्त्रालय परिवर्तन र भागवण्डा मिलाउन भने उहाँलाई सकस परिरहेको छ। सैद्धान्तिक रूपमा सत्ता गठबन्धनका सबै दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन सकारात्मक देखिए पनि पहिले लिइसकेको मन्त्रालय छाड्न तत्काल तयार देखिँदैनन्। यही विषयमा प्रधानमन्त्री प्रचण्डले आज छ दलको बैठक बोलाउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउन कोशिश, भागबन्दामा अरू दललाई फकाउन कठिन, कान्तिपुरले छापेको छ। यसैबीच हत्या अभियोगमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बन भएका छन्। प्रहरीले फरार रहेको पत्र पठाएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम 248(3) बमोजिम कोइरीलाई निलम्बन गर्नुभएको हो। प्रहरी प्रधान कार्यालयले कोइरी अदालतको म्याद गुजारेर थुनामा नबसी फरार रहेको जानकारी आइतबार सभामुखलाई पत्र पठाएको थियो। एमाले सांसद कोइरी निलम्बित, कान्तिपुरले भित्री पृष्ठमा खबर छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीय कोपालो। गोर्खापत्रले सुकुम्बासी व्यवस्थापनको सकस शीर्षकमा सम्पादकीय छापेको छ। बागमती नदी किनारको सुकुम्बासी बस्ती व्यवस्थापन र स्थानान्तरण गर्ने विषय काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोग बीच पुनः टक्राव देखिएको छ। महानगरपालिकाले सुकुम्बासी बस्ती व्यवस्थित गर्ने सन्दर्भमा प्रारम्भिक काम नगर्दा र भूमि आयोगले समन्वयको पहल नगर्दा दुई सरकारी निकायबीच द्वन्द्व छताछुल्ल भएको हो। भूमि आयोगले महानगरपालिकाले प्रारम्भिक चरणको काम नै शुरू नगरेको अनि महानगरले सुकुम्बासी बस्ती व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन आयोगले आवश्यक तत्परता नै नदेखाएको आरोप प्रत्यारोप गरेका छन्। यसको परिणाम संघीय राजधानी रहेको काठमाडौँ महानगरपालिकाले नदी सम्पदा क्षेत्रबाट सुकुम्बासी अव्यवस्थित बसोबास उठाउन खोज्दा आयोग मात्र होइन प्रदेश र संघीय सरकारबाटै सहयोग पाउन सकेको छैन। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड 2077 तथा अधुरा कार्य सम्पादन कार्यविधि 2077 बनाएर हरेक स्थानीय तहलाई 2077 वैशाख 14 मई पठाएको थियो। 2076मा गठित भूमि सम्बन्धी समस्या समाधान आयोगले संविधानत 2078 असोज 2 भित्र देशभरका भूमिहीन दलितलाई घरवास र खेतीका लागि जग्गा उपलब्ध गराउनु पर्ने थियो। यसबाट करिब 14 लाख परिवार लाभान्वित हुन पाउथे। भूमि नागरिकको मौलिक अधिकार सुनिश्चितताको आधार हो। आयोग अनि तीन तहकै सरकारी संयन्त्रले तदारूकताका साथ तोकिएका कार्यविधि र मापदण्डका आधारमा समन्वित रूपमा काम गर्ने हो भने भूमि सम्बन्धी हक अधिकार अनि व्यवस्थापन कार्य सम्पादन सहज हुनेछ। यसलाई राजनैतिक खेलको हतियारका रूपमा किमार्थ पुनः प्रयोग गरिनु हुँदैन भन्दै सुकुम्बासी व्यवस्थापनको सकस शीर्षकमा गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। यता अन्नपूर्ण पोस्टले अयोग्यलाई पैसा होइन पेसा शीर्षकमा सम्पादकीय उठाएको छ। कति भ्रममा परे कति प्रलोभनमा लोभिए। खासमा माओवादीले थुप्रै नाबालिग र किशोर किशोरीलाई सपनाको जालमा पारे। माओवादी स्वयं शान्ति प्रक्रियामा आएपछि जसै लडाकुको व्यवस्थापन शुरू भयो। हजारौं किशोर किशोरी अयोग्य लडाकु प्रमाणित भए। 4008 जनालाई अयोग्यता प्रमाणपत्र प्रमाणित त्यतिखेरको सरकारले गरेको थिएन, संयुक्त राष्ट्र संघीय नेपाली मिशनले गरेको थियो, जसको अनुगमन र छानबिनलाई स्वयं माओवादीले अस्वीकार गरेको होइन। आज तीनै अयोग्यलाई राहत स्वरूप प्रति व्यक्ति 2 लाख रूपियाँ बाँड्न प्रधानमन्त्रीले कार्यविधि पारित गरी प्रक्रिया अघि बढ़ाउनु भएको छ। जुन दलले गरे पनि यो निर्णय सच्याउन मात्रै लायक छ, कार्यान्वयन योग्य छैन। सरकारले अयोग्य लडाकुलाई राहत दिनु भनेको शैक्षिक वा सिप र ज्ञानको योग्यता बनाउन संघर्ष गरेकालाई सजाय दिनु पनि हो भन्दै अयोग्यलाई पैसा होइन पेसा शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय छापेको छ। भरपर्दो स्वास्थ्य उपचारका निम्ति विदेश जानु पर्दैन भन्ने भाष्य निर्माण गर्न धेरै ढिला नगरौं, मरे पनि देशमै मर्छु, देशकै उपचारमा भर पर्छु भन्ने दृढ अठोट सरकारमा चाहिएको छ भन्दै सापित सम्भावना शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। कान्तिपुरले क्रिकेटलाई खेलाड़ी र दर्शकले जत्तिकै माया सरकारले पनि गरोस् भन्दै सम्पादकीयमा उठाएको छ। एसीसी प्रिमियर लीग उपाधि जितेर नेपाली क्रिकेटले अर्को इतिहास रचेको छ। एसियाली क्रिकेट काउन्सिलका ठूला मध्येको एक प्रतियोगितामा विजयी भएर नेपालले आफ्नो प्रतिभा र प्रदर्शनलाई पुनः प्रमाणित गरेको छ। मौका मात्रै पाउनुपर्छ, सफलता हासिल गर्न नेपाली खेलाड़ीहरू योग्य छन् भन्ने पुनर्पुष्टि भएको छ। खाली प्रश्न यति हो, खेलाड़ीहरू आफ्नै बुतामा र नेपाली क्रिकेट प्रेमीहरूको असीम मायाका भरमा मात्रै कतिन्जेल यसरी खेलिरहन सक्छन्? विद्यमान स्रोत साधनका भरमा मात्रै थप सफलताको भर्याङको चढ़न कति सम्भव छ? अत खेलाड़ीको उत्साह र कौशलमा राज्यको पनि यथोचित साथ सहयोग अपरिहार्य रहेको छ भन्दै कान्तिपुरले सम्पादकीयमा उठाएको छ। यता नेपाल समाचार पत्रले पनि नेपाली खेलाड़ीको प्रशंसा शीर्षकमा सम्पादकीय छापेको छ भने राजधानी दैनिकले बन्द सटर खुल्ने वातावरण बनोस् भन्दै सम्पादकीयमा उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। लाइफलाइन सड़कको बिजोग 18 घण्टापछि धार्केमा एकतर्फी यातायात सञ्चालन शीर्षकमा नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर छापेको छ। पृथ्वी राजमार्गको धार्केमा 18 घण्टादेखि बन्द भएको यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ। धुनिवेशी नगरपालिका 6 र थाक्रे गाउँपालिका 8 को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमीन भासिएपछि सोमबार अपरान्ह 4 बजेदेखि ठप्प भनेको राजमार्ग मंगलबार बिहान 10 बजेबाट एकतर्फी सञ्चालनमा आएको छ। भाषिएको ठाउँमा ग्याबिन जाली भरेर एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब परीक्षक सन्तुलाल प्रसाद जयसवारले जानकारी दिनुभयो। लाइफलाइन सड़कको बिजोग 18 घण्टापछि धार्केमा एकतर्फी यातायात सञ्चालन नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर छापेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका तीन झौखेल स्थित झौखेल धारा क्षेत्रमा रहेको पुरातात्विक सम्पदा मासेर धमाधम भौतिक संरचना निर्माण भइरहेको छ। 2070 सालमा इतिहासविद प्राध्यापक डाक्टर पुरूषोत्तम लोचन श्रेष्ठले विभिन्न समयमा गरिएको अनुसन्धानबाट उक्त क्षेत्रमा पुरातात्विक सम्पदा भेटिएको सार्वजनिक गर्नुभएको थियो। अहिले सोही सम्पदा क्षेत्रमा स्थानीयले धमाधम किरियापुत्री भवन निर्माण गरिरहेका छन्। डाक्टर श्रेष्ठले एक दशक अघि सो क्षेत्रमा लिच्छविकालीन शिवदेव र अंशु वर्माको शिलालेखसँगै बौद्ध चैत्य तथा प्राचीन पोखरी रहेको अनुसन्धानबाट पुष्टि गरिएको बताउनु भएको थियो। उहाँका अनुसार साविक पोखरी रहेको सो क्षेत्रमा अहिले स्थानीयले पोखरी मासेर किरियापुत्री भवन बनाउँदैछन्। पुरातात्विक सम्पदा मासेर संरचना निर्माण गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। सरकार र विदेशी दात्री संस्थाहरूले गरेको अनुमान भन्दा यस वर्ष अर्थतन्त्रको विस्तार नाजुक देखिएको छ भन्दै कारोबारले अर्थतन्त्र सुस्ताएको तस्विर सार्वजनिक। चालू आर्थिक वर्षमा 2.16% मात्र अर्थतन्त्र विस्तार हुने प्रक्षेपण शीर्षकमा मुख्य खबर बनाएको छ। सरकारले चालू बजेटमा 8% आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। यस्तै विश्व ब्याङ्क, एसियाली विकास ब्याङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका दात्री संस्थाहरूले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष 4.1% आर्थिक वृद्धि हुने उल्लेख थियो। तर यी सबै प्रक्षेपण विपरीत यो वर्ष 2.1% मात्र अर्थतन्त्रको आकार बढ़ने देखिएको हो। त्यो पनि आगामी दिनमा अहिले भन्दा अर्थतन्त्रमा सुधार भएको अवस्थामा मात्र यो अंकको विस्तार हुनेछ। यस्तै चालू आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव आर्थिक वृद्धि दरमा देखिएको हो। कारोबारले मुख्य प्रसंग छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।